ناظرین السلام علیکم، میں علی عباس رضوی، پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں. امید ہے کہ آپ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے. ماہ رحمت و برکت، ماہ رجب المرجب آن پہنچا ہے. آج رجب کی پہلی تاریخ ہے. فرزند رسول حضرت امام محمد باقر علیہ الصلوۃ والسلام کا یوم ولادت باسعادت ہے. اس پر مسرت موقع پر آپ سب کی خدمت میں دلی ہدیہ تبریک و تہنیت پیش کرتے ہیں. ہمارے آج کے پروگرام کا موضوع ہے اسلامی جمہوری ایران کا پرامن ایٹمی پروگرام اور بغداد مذاکرات. اس موضوع پر ہم گفتگو کریں گے اپنے معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد. جی ناظرین، یقیناً آپ نے خبروں میں سنا ہوگا کہ اسلامی جمہوریہ ایران کے پرامن ایٹمی پروگرام کے سلسلے میں تازہ ترین مذاکرات کے ادوار کا دوسرا دور آج عراق کی دارالحکومت بغداد میں شروع ہوا. اور آپ جانتے ہیں کہ اس سے پہلے کا جو پہلا دور تھا وہ 14 اپریل کو ترکی کے شہر استنبول میں منعقد ہوا تھا. یہاں پر یہ بات بھی قابل ذکر ہے کہ آج بغداد میں جو مذاکرات شروع ہوئے ہیں، اس سے پہلے اسلامی جمہوریہ ایران اور خود IAEA کے درمیان اعلیٰ سطح پر مذاکرات انجام پائے ہیں. پچھلے ہفتے خود ویانا میں IAEA کے دفتر میں ایران کے نمائندے اور خود IAEA کے حکام کے ساتھ اس مسئلے پر مذاکرات ہوئے تھے، اور پھر ابھی 2 روز قبل خود IAEA کے ڈائریکٹر جنرل یو کے امانو نے تہران کا دورہ کیا، اور تہران میں انہوں نے اپنے قیام کے دوران اسلامی جمہوریہ ایران کے وزیر خارجہ علی اکبر صالحی اور اعلیٰ قومی سلامتی کونسل کے سیکرٹری سعید جلیلی سے ملاقاتیں کیں، اور اس بات کا اعتراف کیا کہ تہران اور IAEA کے درمیان تعاون مثبت اور اچھی سمت میں آگے بڑھ رہا ہے. اور انہوں نے اس بات کو بھی دہرایا کہ یہ جو تعاون ہے اس کا اثر بہرحال بغداد مذاکرات پر پڑے گا. اس موضوع پر گفتگو کرنے کے لیے ہم نے اپنے اسٹوڈیو میں دعوت دی ہے سیاسی امور کے ماہر جناب سید علی شہباز صاحب کو. ان سے ہم گفتگو کریں گے. اس کے علاوہ لندن اور دہلی میں بھی ہمارے مہمان ہمارے اسٹوڈیوز میں موجود ہوں گے، مگر آغاز کرتے ہیں جناب علی شہباز صاحب سے. السلام علیکم جناب.
وعلیکم السلام ورحمۃ اللہ.
آج کے جی مسرت موقع پر آپ کو مبارکباد.
میں بھی آپ کو توفیق پیش کرتا ہوں.
جی علی شہباز صاحب، کیا کہنا چاہیں گے؟ یہ مذاکرات ایک ایسے وقت شروع ہیں بغداد میں جبکہ یو کے امنوں نے بھی تہران کا دورہ کیا، اور انہوں نے بڑی اچھی اچھی باتیں کی.
صحیح.
اور اس بات کا اعتراف کیا کہ تہران تعاون کر رہا ہے IAEA کے ساتھ. اور یہ وہ بات ہے کہ اس سے پہلے کی 22 سے 24 رپورٹوں میں ان کے پیشہ والے برادری اور اس سے پہلے بھی یہ کہا جا چکا ہے کہ ایران IAEA کے ساتھ مسلسل تعاون کر رہا ہے. تو جب مسلسل تعاون کر رہا ہے تو پھر امریکہ اور دیگر جو مغربی ممالک ہیں ان کے حوالے وہ یہ کیوں کہتے ہیں کہ ایران بین الاقوامی قوانین کی پابندی کرے؟
بسم اللہ الرحمن الرحیم. ناظرین کی خدمت میں سلام عرض کرتا ہوں، اور ساتھ ہی ساتھ امام پنجم امام محمد باقر علیہ السلام کی ولادت کی تبریک بھی پیش کرتا ہوں. اور جیسا کہ آپ نے فرمایا، واقعی آج مبارک روز ہے، اور مبارک روز جو ہے مذاکرات کا آغاز ہوا ہے بغداد میں، اور واقعی جو ہے ایران کے لیے بہت بڑی کامیابی ہے، کیونکہ آج کا روز جو ہے ایران کے لیے کئی مناسبتوں سے مبارک ہے. چنانچہ 30 سال پہلے خرم شہر آزاد ہوا تھا ایرانی فوج کے ذریعے سے. صدام کی حکومت نے، صدام کی فوج نے 20 مہینے تک قبضہ کیا تھا خرم شہر کا، اور 20 سے 30 سال پہلے تصور ہی نہیں تھا کہ جو ہے ایران جو ہے ایک مرتبہ بغداد میں جائے گا، اور بغداد میں جو ہے ایرانی حکام کا، ایرانی مثلاً آفیسرز کا خیر مقدم ہوگا.
اور اتنا بات یہ کہ مذاکرات جو ہے ایران کی میزبانی میں،
ایران کی میزبانی میں
میزبان ہے بغداد میں.
اور آج جو ہے عراق کا نقشہ بدل چکا ہے. اس کا مطلب یہ ہے کہ ایران کی کامیابی ہوئی ہے. یعنی 30 سال پہلے بلکہ 20 سال پہلے بھی تصور نہیں تھا، بلکہ 10 سال پہلے بھی 2002 میں، یعنی جبکہ صدام برقرار اقتدار تھا، تصور ہی نہیں تھا کہ ایران جو ہے اس قدم پیش رفتی کرے گا، اس قدر کامیابی حاصل کرے گا. لیکن آپ دیکھیے نقشہ بدل چکا ہے. صدام جو ہے اس کی حکومت منفور ہے، ختم ہو چکا ہے، سرفرستی سے چکا ہے، اور امریکہ جو صدام کی تائید میں تھا، امریکہ خود جو ہے مجبور ہو کر عراق سے عقب نشینی کر چکا ہے. اس کے برخلاف جو ہے عراق کی حکومت ایران کے ساتھ جو ہے پوری ہے، بھرپور تائید اور کوآپریشن اور تعاون کر رہی ہے. تو ایسے موقع پر مذاکرات کا بغداد میں ہونا، اور ساتھ ساتھ جو ہے ایران کا اس میں جو ہے بہت ہی کانفیڈنس کے ساتھ قدم رکھنا ہے. اس بات کی دلیل ہے کہ جو اپنے آپ کو جو ورلڈ پاورز کہتے ہیں وہ لوگ اس فیصلے پہ پہنچ چکے ہیں کہ ایران پہ کسی قسم کا فشار پریشر دباؤ جو کچھ بھی کہیں آپ, حتیٰ کہ جو ہے ملٹری تھریٹس وغیرہ ہیں, یہ کبھی کامیاب نہیں ہو سکتے. جو اگر کامیاب ہوتے تو وہی آج سے 30 سال پہلے جب جنگ تحمیل کی گئی تھی ایران کے اوپر, جب ایران جو ہے بالکل نہتا تھا, نہ ایران کے پاس کوئی خاص ایسے ہتھیار وغیرہ تھے اور نہ جو ہے ایران جو آمادہ تھا جنگ کے لیے, جبکہ صدام کے ذریعے سے اسی امریکہ نے ایران پہ جنگ نافذ کی تھی تاکہ جو ہے اسلام جو ہے آگے نہ بڑھ سکے یا جو ہے انقلاب کا اثر جو ہے دوسرے ممالک پر نہ ہو سکے. لیکن آج دیکھیے اس کے برخلاف نہ صرف عراق پر بلکہ آپ کے شام ہے, لبنان ہے, مصر پر, چونکہ آج مصر میں بھی انتخابات ہو رہے ہیں, آج جو ہے مصر میں پہلی مرتبہ آزادانہ طور پر فری اینڈ فیئر الیکشنز انشاءاللہ پھر ہو وہاں پہ, چونکہ ابھی تو ملٹری کاؤنسل وہاں پہ برسر اقتدار ہے. تو لہٰذا اس بات کی دلیل ہے کہ جن سے اللہ اکبر کی جو آواز جو ایران سے بلند ہوئی تھی وہ آج جو ہے مختلف گوشوں میں پھیل رہی ہے اور حتیٰ کہ مصر پر بھی اثر ہوا ہے. تو لہٰذا اس صورتحال کے بنا پر امریکہ اور اس کے حلیف جو ہے مجبور ہیں. ایک طرف تو ان کے سینکشنز وغیرہ ہیں اور چاہتے ہیں کہ ایران پہ دباؤ ڈالیں, لیکن یہ سینکشنز جو ہے ان کے لیے کچھ ایک آبرومندانہ کیا کہیں گے آپ فیس سیونگ ایگزٹ چاہتے ہیں. وہ چاہتے ہیں کہ سینکشن وغیرہ کے ذریعے سے اپنا پلہ بھاری رکھیں, لیکن سینکشن کو اثر ہی نہیں ہے ایران پہ جی. اور ایران جو ہے پیش رفتی کرتے جا رہا ہے ماشاء اللہ سے, اور جو ہے ان کو مجبور ہے, چونکہ ایران جو ہے کہہ چکا تھا کہ ہمارا شروع سے ہی جو ہے پروگرام جو تھا صلح پسند تھا, صلح آمیز تھا, اس میں ہتھیار کا شائبہ بھی نہیں تھا, نہ ہتھیار بنانے کی ایران کوشش کر رہا تھا, بلکہ ایران کے رہبر معظم قائد ملت آیت اللہ خامنہ‌ای نے باقاعدہ جو ہے صاف ستھر الفاظ میں کہہ چکا کہ اس قسم کے ہتھیار حرام ہیں, یعنی شرعی طور پر حرام ہیں, مہلک ہتھیار ہیں, دست جمعی جو ہے کشتار وغیرہ ہوتی ہے. تو لہٰذا جو ہے اس موقف ایران کا اتنا جو ہے محکم و مستحکم ہے کہ ان کو مجبور نہیں ہے, وہ مجبور ہیں کہ کسی نہ قسم کا کوئی سمجھوتا کریں اور اس مسئلے کو حل کریں. اگر اس مذاکرات میں نہ کر سکیں گے تو پھر ہو سکتا ایک دورہ جو ہے تعین ہوگا, اس کے بعد ہو سکتا ہے کسی اور جگہ پر اور مقام پر ان شاء اللہ اس کا حل نکل آئے گا.
بہت شکریہ. چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں ڈاکٹر اندرابی صاحب. السلام علیکم جناب.
وعلیکم السلام ورحمۃ اللہ.
اندرابی صاحب, آج بغداد مذاکرات ایک ایسے وقت ہو رہے ہیں جب انٹرنیشنل ایٹمک انرجی ایجنسی کے ڈائریکٹر جنرل یوکی امانو نے ابھی دو روز قبل تہران کا دورہ کیا اور یہاں پر ایرانی حکام نے واشگاف لفظوں میں ان سے کہا کہ ایران کبھی بھی ایٹمک ویپنز ہتھیار بنا ہی نہیں سکتا, کیونکہ سلسلے میں قائد انقلاب اسلامی رہبر کا صریحی فتویٰ ہے کہ عام تباہی پھیلانے والے ہتھیار بنانا یا ایٹمی ہتھیار بنانا حرام ہے. ظاہر ہے کہ جب ایک مرجع کا یہ فتویٰ ہو, ایک رہبر کا یہ فتویٰ ہو, تو اس کا نظام یا اس کا سسٹم, اس کی حکومت اس کے خلاف کوئی اقدام نہیں کر سکتی. تو کیا یہ یقین دہانی فتوی کی شکل میں آئیے یہ کے لیے کافی نہیں ہے اور یہ ثابت کرنے کے لیے چھوڑیں, ان کی جو رپورٹیں رہیں 22-24 اس میں بھی بارہا یہ کہا جا چکا ہے کہ کوئی انحراف نہیں پایا جاتا, لیکن یہ فتویٰ واشگاف لفظوں میں سعید جلیلی صاحب نے یوکی امانو سے کہا کہ یہی آپ کے لیے کافی ہونا چاہیے, اس پر آپ کیا کہنا چاہیں گے؟
بسم اللہ الرحمن الرحیم. دیکھیے, ان کے لیے یہ فتویٰ بھی ایک اچھی ایویڈنس ہے کہ ایران جو ہے وہ مہلک ہتھیار اور ایٹمی ہتھیار نہیں بنا رہا ہے, بلکہ نیوکلیئر انرجی جو ہے اس کے لیے اپنے آپ کو تیار کر رہا ہے. لیکن اس کے بغیر بھی جو ایٹامک انرجی کمیشن کے جو اپنی فائنڈنگز ہے آج اور اس سے پہلے جب وہ آئے اور کئی بار جب آئے, تو انہوں نے کبھی بھی ایسی کوئی چیز وہاں نہیں دیکھی جس سے یہ ثابت ہو کہ ایران کوئی مہلک یا ایٹم بم بنانے کی اس کوشش میں ہے. تو لہذا ان کے لیے تو دونوں ایویڈنسز ہیں, لیکن اصل میں وہ مسئلہ نہیں ہے. خود یہاں امریکہ اور یورپ کے یہ لوگ حکمران سمجھتے ہیں کہ ایران ایک نظریاتی مملکت ہے, اور اگر رہبر معظم کا کوئی فتویٰ ہو اور ان کی کوئی ڈگری ہو تو ایران اس کے خلاف نہیں جا سکتا, یہ خود یہ سمجھتے ہیں. اور یہ خود سمجھتے ہیں کہ ایران نیوکلیئر بام نہیں بنا رہا ہے. لیکن یہ سارا مسئلہ جو ہے یہ یعنی اس کی اصل ہمیں سمجھنی چاہیے وہ یہ کہ اصل میں اصل میں جو چیز ہے وہ یہ ہے کہ ایران کا انقلاب اور ایران ایک اسلامی مملکت کے طور پر جو ابھرا ہے، یہ حقیقت ابھی مغرب کو اور امریکہ کو قبول نہیں ہے. اور میری نظر میں، میں سمجھتا ہوں کہ یہ جب کوئی قضیہ ہو تو آپ دیکھتے ہیں نا کہ آپ کہتے ہیں کہ بھئی ذمہ داری آپ پر بھی ہے اور آپ پر بھی ہے، لیکن میں یہ سمجھتا ہوں کہ یہاں ساری ذمہ داری ویسٹ پر ہے،
جی
مغرب اور اس نظام پر، ان حکمرانوں پر ہے. ذمہ داری اس طرح سے ہے کہ انہیں اپنے آپ کو اس کے لیے آمادہ کرنا چاہیے کہ دنیا میں کوئی نظام ان کے بغیر بھی ہو سکتا ہے. اصل میں ان کا مسئلہ یہ ہے کہ یہ ایک استعماری جو ان کی ایک ہسٹری رہی کئی سو سال، اور اس کے بعد جب اس وقت امریکہ ایک سپر پاور کے طور پر یعنی ہے اس وقت، تو ان کا یہ مسئلہ ہے کہ یہ دنیا پر انہوں نے خود ایک امارت کا اور ایک لیڈرشپ کا منصب خود سنبھال لیا ہے. یعنی انہوں نے بظاہر خود، یعنی خود ہی یہ سپوز کیا ہے کہ ہمارے پاس نظریہ ہے، ہمیں دنیا کی لیڈرشپ سنبھالنی چاہیے اور لوگوں کو سکھانا چاہیے کہ انہیں کیا کرنا ہے.
جی
تو یہ انہوں نے خود پریزوم کیا ہے. اب یہ مسئلہ ہے کہ خود ان کے ہاں یہ سارا نظام دھرم برہم ہو رہا ہے.
جی
اس کا یعنی یہ روز بروز اس کی ناکامیاں سامنے آ رہی ہیں، اور اس کا یہ جو امپوز انہوں نے کیا، اس کا پہلا ایک سیریس جواب جو آیا وہ ایران کے اسلامی انقلاب کی شکل میں تھا. ایک بہت ہی سیریس، ایک مدلل جواب، یہ جواب کہ ہم آپ کا یہ نہیں مانتے، ہم ہمارے پاس اور یعنی ہمارے پاس مملکت قائم کرنے کا اور اجتماعی نظام چلانے کا ایک بہتر نظام ہے جو انسان کے مادی اور روحانی دونوں پہلوؤں کو ایڈریس کرتا ہے.
بہت شکریہ آپ کا.
اس کے بعد جب جتنا ہوا وہ آپ دیکھ رہے ہیں، لیکن میرا پوائنٹ یہ ہے کہ اصل مسئلہ یہ ہے، اصل مسئلہ مغرب کی وہ ضد ہے. یہ ضد کہ کوئی یہ اس نظام کو، یہ اس مملکت کو، یہ اس حقیقت کو کہ اسلام جو سیاسی افق پر ابھر آیا ہے پچھلے 30-35 سالوں سے، تو یہ اس حقیقت کو قبول نہیں کر رہے ہیں اور اسی کے لیے بہانے تلاش کر رہے ہیں. ایران نیوکلیئر بوم اور یہ چیزیں، یہ سارے بہانے ہیں، اور بیسیکلی ایران کو عدمی استحکام سے دوچار کرنے کے لیے اور اس پر ایک برابر ایک مسلسل پریشر بلڈ اپ کرنے کے لیے یہ ان کے.
بہت شکریہ اندرابی صاحب، ڈاکٹر صاحب میں پھر حاضر ہوں گا آپ کی خدمت میں.
بیسیکلی اس نظام کو اور اس مملکت کو کمزور بنانے کے لیے، اور اس کو
اجازت دیں میں، جی اجازت دیں میں دہلی اسٹوڈیو میں اپنے مہمان سے،
انہوں نے کھڑا کیا ہے.
جی اجازت میں دہلی اسٹوڈیو میں اپنے مہمان سے سوال کر لوں، پھر آپ کی خدمت میں دوبارہ حاضر ہوں گا. آپ اسٹوڈیو میں موجود رہیے گا. چلتے ہیں دہلی اسٹوڈیو جہاں پر موجود ہیں ہندوستان کے سینئر صحافی جناب شکیل شمسی صاحب. السلام علیکم جناب.
وعلیکم السلام ورحمۃ جی. اللہ وبرکاتہ.
شکیل شمسی صاحب، ابھی امریکی صدر باراک اوباما نے ریاست میری لینڈ کے شہر ڈیوڈ کے کیمپ ڈیوڈ میں جی ایٹ کا جو ہے سربراہی اجلاس ہوا تھا، اس میں بیان دیا کہ ہماری خواہش ہے، یعنی اوباما صاحب کا بیان ہے کہ ہماری خواہش ہے اور ہم امید کرتے ہیں کہ ایران کا ایٹمی مسئلہ سفارتی طریقے سے حل ہو جائے گا دو طرفہ احترام کی بنیاد پر. اور انہوں نے ایک جملہ اور بھی اس میں ایڈ کیا کہ عالمی برادری ایران کے ایٹمی حق کو تسلیم کرتی ہے، لیکن ایران کو بھی چاہیے کہ وہ بین الاقوامی قوانین کی پابندی کرے. آئی اے ای کی 22 رپورٹوں میں یہ کہا جانا ہے کہ ایران کے ایٹمی پروگرام میں کوئی انحراف نہیں. یا ابھی دو روز قبل یو کے امانو خود تہران آئے، انہوں نے کہا کہ تہران آئی اے ای کے ساتھ بہت اچھا تعاون کر رہا ہے. یہ ساری چیزیں اس بات پر دلالت نہیں کرتی کہ ایران بین الاقوامی قوانین کی پابندی کر رہا ہے؟
دیکھیں امریکن صدر کیا کہتے ہیں اور امریکہ کے لوگ کیا کہتے ہیں، اس پر تو غور کرنا ہی نہیں چاہیے، کیونکہ وہ کہتے کچھ ہیں اور اس کے پیچھے منشا ان کی کچھ اور ہوتی ہے، اور ہمیشہ وہ بات امن کی کرتے ہیں، ہمیشہ ہاتھ میں سفید پرچم ہی ہوتا ہے ان کے، چاہے ان کے آستین میں جتنا بھی خون لگا ہو، لیکن ان کے ہاتھ میں अमन का परचम होता है, तो उनका लहजा हमेशा सिफारती होता है, लेकिन वो होता धमकाने का अंदाज है और वो धमकाने के तरीके में बात करना चाहते हैं और वही उनका सिलसिला होता है। तो उस पर तो कोई आदमी भी, कोई दुनिया का जिसने भी थोड़ी बहुत सियासत पढ़ी है, वो कभी भी यकीन नहीं करेगा अमरीकी सदर के किसी बयान के ऊपर। लेकिन अभी इंटरनेशनल एटॉमिक एजेंसी ने जो कुछ कहा, उसके चेयरमैन डायरेक्टर जनरल ने मानो ने उसने ये कहा कि हम एक फैसले के करीब पहुंच चुके हैं, ईरान से एक फार्मूला निकलने वाला जिसके हम करीब पहुंच चुके हैं, तो उनकी बात में दम है। और जो आज बगदाद में मुज़ाकरात हो रहे हैं और जो अक़्वामे मुत्तहिदा की जो 1929 जून में जो जून 2010 में जो करारदाद थी उसके हिसाब से मुताबिक से ईरान उस पर अमल पैरा है और ईरान उनके साथ तआवुन कर रहा है और उन्होंने ईरान के तआवुन की तारीफ की है। ये एक एजेंसी ऐसी है कि जिसकी बात पर यकीन किया जा सकता है, लेकिन अमेरिका क्या कह रहा है और ये एजेंसी क्या कह रही है, इन दोनों में फर्क है। ईरान तो शुरू से कहता चला रहा है हमारा जो एटमी प्रोग्राम है वो पुरमन है, हमारा एटमी प्रोग्राम जो है वो उसमें हथियार नहीं बनाना है, उसके रहबर आजम के फतवे मौजूद हैं कि वो हथियार बनाना हराम है जिनसे मजमू आवाम की हलाकत हो बड़े पैमाने पर या शहर के शहर तबाह हो जाए। तो इन सब यकीन दहानियों के बावजूद अगर अमेरिका की तरफ से मुसलसल जोर है, और आप उनको छोड़ दीजिए, अभी नितिन्याहू ने क्या कहा है इसी मुज़ाकरा, ये जो अभी आपके 5+1 की जो मीटिंग हो रही है बगदाद में उसके सिलसिले में नितिन्याहू ने क्या कहा, उसने यही कहा कि नहीं हमको यकीन नहीं है ईरान की किसी बात पर। तो अमेरिका को यकीन होगा सिर्फ इसराइल की बात के ऊपर जो इसराइल कह रहा है, उसको ईरानियों की किसी बात का यकीन कैसे होगा या ईरानियों की बात कैसे वो मान लेंगे। तो लेकिन अच्छी बात यह है कि ईरानियों का एटीट्यूड जो है इस मामले में वो बहुत ही बेहतर है और उन्होंने ये सोच लिया कि झूठे को हद तक पहुंचाना है, बस ये जो एटीट्यूड है इसकी वजह से वो कामयाब हैं कि वो अपने यहाँ मुज़ाकरात के लिए भी बुला रहे हैं, अपने यहाँ डायरेक्टर जनरल को भी बुला लेते हैं, अपने यहाँ वो कहते रहते हैं इंस्पेक्टर्स भी आ जाएं, किसी हर चीज पर राजी हैं। वो चाहते हैं कि झूठे को हद तक पहुंचा दिया जाए, क्योंकि ये दुनिया जानती है, हर एक को मालूम है, हर एक को यकीन है, खुद अमरीकी सदर को भी ये बात मालूम है कि ईरान का एटमी प्रोग्राम जो है बिल्कुल पुरान होने तरीके का है और उसका कहीं हथियारों से कोई ताल्लुक नहीं है। लेकिन आपको मालूम है कि मसला एटमी हथियार का नहीं है, मसला इस्लाम का है। इस्लाम से दस्तबरदार हो जाइए सारे झंझट खत्म हो जाएंगे, इस्लाम को छोड़ दीजिए सारे बवाल खत्म हो जाएंगे, ना पर कोई इल्जाम लगेगा ना पर आप भी, ईरान बस वही करे जो खलीज के ममालिक कर रहे हैं, जो कतर कर रहा है, जो सऊदी अरब कर रहा है, सारे जुर्म धुल जाएंगे आपके ऊपर से। तो ये जो अमेरिका के मामला है, लोग ये कहने की कोशिश करते हैं कि जैसे कोई ऐसी चीज हो के हथियारों पर है, मैं तो कभी मान ही नहीं सकता कि एटमी हथियार का मामला है कोई इसके पीछे।
जी बहुत शुक्रिया अली शहबाज साहब। आप देखें अमेरिका की बात है कि अमेरिकी सदर ने कहा कि हम हक तस्लीम करते हैं और आलमी बरदारी भी ईरान के एटमी हक को तस्लीम करती है, लेकिन ईरान बैन अवी कवानीन की पाबंदी करे, ये बाराक ओबामा ने कहा अभी कैम्प डेविड में। तो जब खुद अमेरिका की 16 से ज़ायद खुफिया एजेंसियों ने इस बात की तायद कर दी कि ईरान एटम बम नहीं बना रहा ना ही कोशिश कर रहा है, आईएईए ने क्या कहा वो छोड़िए, आलमी बरादरी क्या कहती वो छोड़िए, उनकी 16 से ज़ायद खुफिया एजेंसियों ने जब इस बात को तस्लीम कर लिया, तो अब ये कहना कि ठीक है हो सकता है कि ईरान बना ले, इसलिए ईरान को ऐसा नहीं करना चाहिए, तो हो सकता है कि बुनियाद पर क्या ईरान के खिलाफ इस तरह की जो हंगामा आराई होनी चाहिए, ईरान पर जो पाबंदियां लग रही होनी चाहिए, अगर हो सकता है कि बुनियाद पर पाबंदियां लगनी चाहिए, तो अभी तो ये बात साफ हो गई है कि अमरीकी फौजी ट्रेनिंग कैंपों में इस बात का दर्स दिया जा रहा है कि वक्त पड़े तो मक्का और मदीने पर बम बरसात हो हिरोशिमा की तरफ से, तो ये बात तो साबित हो चुकी है। तो अब अमरीका के खिलाफ क्या करना चाहिए अगर हो सकता है कि बुनियाद पर सब कुछ किया जाए?
देखिए एक बात मुसल्लम है, अमेरिका जो है शुरू से इस्लाम करना कभी दोस्त रहा ना मुआफिक रहा ना मुसलमानों का तरफदार रहा। अमेरिका की अब उस तारीख उठा के देख लीजिए आप, खास तौर पर जब अमेरिका इंटरनेशनल सीन में पहली जंग अजीम के बाद आया और दूसरी जंग अजीम के बाद अमेरिका का नफूस बढ़ता गया, बरतानिया का जवाल हुआ, इधर जो अमेरिका उभरता आया, अमेरिका जो है तेल के जो ममालिक में कब्जा वगैरह किया, अमेरिका के शुरू से पॉलिसी, अब देखिए मशरक़ी वस्ता का यानी खावर मिडल ईस्ट का जो पुराना मसला है फिलिस्तीन का और इसराइल का, इसी में देख लीजिए आपके, अमेरिका जो है आया यहाँ पे समझौते के लिए, ने कभी जो है फिलिस्तीनियों की तायद नहीं किया, हमेशा जो है फिलिस्तीनियों को टेररिस्ट के उन्वान से देखता रहा और हमेशा तो इसराइल की तायद करता रहा, और इसराइल जो है संगीन से संगीन जराइम बशरियत के खिलाफ, इंसानियत के खिलाफ करता रहा इसराइल। आप देख लीजिए आप, यानी 1948 से लेकिन आज तक जब से इसराइल का जो गैर मशरू वजूद आया हुआ, उसके बाद से जो है इसराइल क्या क्या जराइम अंजाम नहीं दिया, और देखिए अमेरिका जो है इसराइल के मुआफिक रहा, अमेरिका जो है इसराइल का पुश्तपना रहा, और अमेरिका जो है ये कोशिश करने की ये कोशिश करता रहा कि फिलिस्तीनियों को जो है टेररिस्ट बना के पेश किया जाए, जबकि फिलिस्तीनी जो है अपनी सरजमीन, अपने घर दार वगैरह सबकी हिफाजत कर रहे थे, उनको हक था, हती कि बैन अल-अक़वामी जो खवानीन है, जो अक़वामे मुत्तहिदा का जो चार्टर है, यूएन चार्टर, उसके शर्त शुरूत के लिहाज से, क्योंकि वो लोग मकबूजा कौम है, उनको पूरा हक हासिल था, लेकिन इसके बावजूद भी अमेरिका ये करने की कोशिश किया, ये बावर कराने की कोशिश किया कि जो है फिलिस्तीनी जो है वो मुखसर हैं और इसराइल जो है वो उसको हक़ हमला वगैरह जो भी कहें उसके पास है। तो लिहाजा मसला ईरान का हो या मसला किसी और मुस्लिम ममालिक का हो, ईरान पे तो जो है बहुत ही अच्छा खासा उसको जो है मुकाबला हुआ करना पड़ा उसको, क्योंकि ईरान में जो है पहली मरतबा बगैर किसी तवक्को के अल्लाह अकबर की बिना पर, इस्लाम की बिना पर, कुरान की बिना पर ऐसा इनकलाब इमाम खुमैनी की क़ियादत में, सदारत में कामयाब हुआ, जो सिर्फ ना सिर्फ ईरान से अमेरिका के वजूद को पाक किया बल्कि पूरे मंतखे में, पूरे इलाके में, पूरे खत्ते में अमेरिका के लिए जो है बहुत बड़ा चैलेंज बन गया। तो अमेरिका चाहता था कि किसी ना किसी वजह से ईरान पे कंट्रोल किया जाए, लेकिन जो है आज तक कामयाब नहीं हुआ। अब आप गुज़िश्ता 30 साल आप देख लीजिए उठाकर, आप अभी मैं आगाज़ गुफ्तगु में जंग तहमीली की तरफ इशारा किया, जो सद्दाम के ज़रिए से ईरान पर जंग नाफिज की गई थी, उसका असल मकसद ये था कि हुकूमत जो है या तो ख़त्म हो जाए ईरान की, या नहीं तो जो है ईरान जो है ऐसा बेबस होकर रह जाए कि ईरान जो है किसी शोबे में तरक्की ना कर सके। और ये सैंक्शंस वगैरह जो अब हैं, ये सैंक्शंस जो है पहली मरतबा आज नाफिज नहीं हो रहे हैं, या आज जो है तकरीबन 32 साल पहले 1979 में पहली मरतबा सैंक्शंस ईरान पे आयद किए गए थे, और क्या असर हुआ सैंक्शंस का, इकतसादी सैंक्शंस थे, सियासी सैंक्शंस थे, और जो है आपके तिजारी सैंक्शंस थे, हर किस्म के सैंक्शंस थे, और कोई असर नहीं उसका नहीं निकला। आप देख लीजिए जहाँ भी हो, अगर आज भी जो है अमरीका, अब मिस्र में देख लीजिए अमेरिका का क्या किरदार था, जब तक कि मिस्री हुकूमत मिस्र के आवाम के खिलाफ थी, अमेरिका को जो अमेरिका भरपूर तायद हुस्नी मुबारक की करता रहा, जब जो है मिस्र आवाम उठे और अपना हक हासिल किए, तो अमेरिका जो है अब जो है बिल्कुल निहत्ता हो गया अमेरिका, और तुनिसिया में भी तकरीबन ही हुआ। आज भी देखिए आप सऊदी अरब जो इस्लाम के जो है खिलाफ है, सऊदी अरब इस्लाम के नाम पे इस्लाम के खिलाफ अमल करता है, जहाँ भी आप देख लीजिए सऊदी पॉलिसी इस्लाम के खिलाफ है, इसराइल की और अमरीका के तायद में है, उनके नफ़े में है, उनकी मुआफ़त में है, लेकिन अमरीका को जो है अमरीका की भरपूर तायद जो है सऊदी अरब को है। तो लिहाजा अमरीका की यही कोशिश रही कि ईरान के इस इनकलाब को उसको ऐसे महसूर कर दे ताकि आगे ना बढ़ सके, और ईरान को जो है हर तरक्की से रोके, लेकिन उसके बावजूद भी जो है ईरान हर शोबे में इतनी तरक्की कर चुका कि अमेरिका के जो सदर जो है हैरान हो गए। इसी जॉर्ज बुश जो ओबामा के पहले थे, उनका मशहूर जो है जुमला है कि वो कहे कि मैं ये करूंगा कि ईरान में जो है एक भी सेंट्रीफ्यूज काम ना कर सके, आज जो है एक का बल्कि कई जो है सैकड़ों हजारों सेंट्रीफ्यूज काम कर रहे हैं। तो लिहाजा ओबामा का जुमला या इस बात की दलील है कि ओबामा जो है बिल्कुल सियासत से नाबलद है, हकीकत से वाकिफ नहीं है वो, या जो है अल्फाज की बाजी से लफाजी कर वो कहना चाहते हैं कि अमरीका के लिए कुछ एक खुरूज का रास्ता निकालना चाहते हैं, क्योंकि यूरोप की हालत बिल्कुल तबाह है। अब आप ग्रीस को देख लीजिए, स्पेन को देख लीजिए, इटली के हालात देख लीजिए, आप इक्तिसादी बहरान है वहां पर, तो इस लिहाज से पेश नजर अमेरिका को जो है कुछ ना कुछ
अच्छे नुक्ते की तरफ आपने इशारा किया, मैं इसकी ज्यादा तफसील अंदरावी साहब से चाहूंगा। क्या अंदरावी साहब ये इम्कान है कि अब जब ईरान अपने बरहक मौके पर डटा हुआ है और दुनिया ने भी देख लिया है कि ईरान सरेमू भी अपने मौके से पीछे हटने वाला नहीं है, चाहे वो पाबंदियां लगा दी जाएँ, चाहे वो मिलिट्री थ्रेड भी कर दें, लेकिन ईरान अपने एटमी हक से दस्तबरदार नहीं होगा, तो क्या बाराक ओबामा इस तरह का बयान देकर के आलमी बरादरी ईरान के एटमी हक को तस्लीम करती है कहीं से निकलने का रास्ता तलाश कर रहे हैं?
नहीं, निकलने का रास्ता तो नहीं है ये, लेकिन बराक ओबामा ने जो बात की उसकी मैं ये तशरीह करूँगा कि वो जब कहते ना कि बैन अल-अक़वामी कानून की वो पाबंदी करे ईरान, और इसने ये बात अगर आपको याद हो आज से कुछ 1-1.5 साल पहले जब वो इंडिया के दौरे पे गया और उसने इंडिया की पार्लियामेंट को खिताब किया तो वहां भी एग्जैक्टली यही बात उनने कही कि ईरान के न्यूक्लियर हक को तस्लीम करते हुए, लेकिन उनने ये कहा कि ईरान को बैन अल-अक़वामी कानून की पाबंदी करना होगी। अब ईरान कौन सी खिलाफ वर्जी कर रहा है? अब देखिए ना, जब सऊदी अरब ने बहरीन में फौज अपनी लाई तो वो बैन अल-अक़वामी कानून की खिलाफ वर्जी है। अब ईरान ने कौन सी जारियत, कौन सी खिलाफ वर्जी की है? खिलाफ वर्जी बस ये है कि वो सेहूनी रियासत को तस्लीम नहीं कर रहा है, और अगर सेहूनियत के खिलाफ कोई नबर्दा आजमा है तो ईरान उनको सपोर्ट कर रहा है। तो ये मसला है, इसी को बराक ओबामा और मगरब के लोग इसको बैन अल-अक़वामी कानून की खिलाफ वर्जी कहते हैं, और यही उसका मतलब था। तो मेरी ये गुजारिश है कि ये जैसे कि दीगर मेहमान हजरात ने भी, उनकी भी यही राय है कि असल में सारा ये एक 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 प्रिटेक्स्ट है, ये न्यूक्लियर और एटॉमिक बॉम्ब वगैरह, असल में सारा मसला ईरान को टारगेट करने का है और उस अमल को नाकाम बनाने का है जो मगरब के साइंटिस्ट, सोशल साइंटिस्ट इस वक्त देख रहे हैं कि ये किस तरफ जा रहा है। और इनको मालूम है कि दुनिया का इन्होंने जो नक्शा बनाया था और जिसमें इसराइल को पैवस्त किया गया था और इसराइल की एक ख़ास स्ट्रेटजिक हैसियत थी, ये देख रहे हैं कि ये सारा कुछ दरहम बरहम होने जा रहा है, और अमेरिका और मगरब उससे उतने परेशान नहीं है जितने कि खलीजी रियासतें और सऊदी अरब, वो इससे भी ज़्यादा परेशान हैं। अभी जब मैं आपकी तरफ आ रहा था तो BBC पे न्यूज़ आ गई कि आल सऊद ने $2 बिलियन का एक कॉन्ट्रैक्ट किया ब्रिटिश एरोस्पेस से। ब्रिटिश एरोस्पेस से ये कॉन्ट्रैक्ट हुआ कि ये लोग उनके ट्रेनर्स, उनके पायलट्स को ट्रेन करेंगे, और $2 बिलियन जो कि $3 बिलियन से भी ज्यादा हो गए, ये उनका इस वक्त इनके साथ मामला है। तो मैं आपसे कह रहा हूं कि ये जो नक्शा उभरने का, ये जो खदशात हैं कि इसराइल नहीं रहेगा, इस खदशे में ज्यादा वही लोग शामिल हैं, वो समझते हैं कि खत्ते में असल खतरा इसराइल नहीं, ईरान है। और ये सारा इसीलिए है कि आप ईरान पे अगर आपने कुछ किया नहीं तो मामला गड़बड़ हो जाएगा, इसीलिए ये सारा जो है एक स्मोक स्क्रीन है, ये जो न्यूक्लियर बॉम्ब और ये जो दूसरी बातें।
जी बहुत शुक्रिया शकील शमसी साहब। एक ऐसे वक्त जब इस्तंबुल मुज़ाकरात के बाद बगदाद मुज़ाकरात से जो आज से शुरू हुए हैं और कल भी जारी रहेंगे, काफ़ी तवक्कुआत और उम्मीदें वाबस्ता थीं, तो अचानक अमेरिका का एक वफ्द जो है तल अबीब पहुँच गया है। क्या ये समझा जाए कि अमेरिका तल अबीब को मनाने के लिए अपना वफ्द उसने वहाँ भेजा है, या तल अबीब ने अपनी बात डिक्टेट करने के लिए अमेरिकी वफ्द को अपने यहाँ बुलाया?
देखिए, तल अबीब जाने का मकसद जो है, उस का जो पूरा मकसद हो उनके ग्रुप का जाने का, या जो उनका रिप्रेजेंटेटिव्स वहाँ गए हैं, उनका मकसद कोई ये नहीं होता कि इसराइल को मनाना है या कुछ है। वो ताज़ा तरीन सूरत हाल से आगाह करने जाते हैं और वो कहते हैं तुम परेशान ना हो, हम कुछ होने नहीं देंगे। ये उनका क्लियर मामला है, कोई इसमें वो नहीं है कि वो जाके इसराइल को मना रहे हैं या इसराइल किसी वक्त अमरीका से नाराज़ हो जाएगा। कोई वक्त का एक लम्हा भी नहीं हो सकता कि जब इसराइल जो है वो अमेरिका से नाराज़ हो जाए, क्योंकि उसका सर्वाइवल नहीं हो सकता है। तो वो तो झूठ मूठ की नाराज़गी होती है या एक दूसरे को कहें भी नाराज़गी नहीं होती। अमेरिकी वक्त का जाने का मकसद वहाँ पर सिर्फ ये है कि ये एश्योर करना पूरी मगरबी दुनिया को कि हम इसराइल का साथ किसी सूरत में नहीं छोड़ सकते। और इसराइल जो कह रहा है सही है, मैं ही कह रहा हूँ कि आज के जो रिएक्शन आया नेतन्याहू का, उसने जो डायरेक्टर जनरल है इंटरनेशनल एटॉमिक एनर्जी एजेंसी का, उसके बारे में कह रहा है कि नहीं वो उनकी बात पर यकीन नहीं किया जा सकता, क्योंकि ईरान इससे पहले माजी में भी बहुत सी बातें कह चुका है लेकिन उसे मुनहरिफ हो गया, ये सारे इल्ज़ाम। क्योंकि वो मैंने वही कहा ना कि मामला एटॉमिक एनर्जी का है ही नहीं। यहाँ पर एटॉमिक एनर्जी का अगर मसला होता तो वो पाकिस्तान को भी रोकते जिसने एटम बम बनाया है, नहीं रोका उन्हीं ने। जिससे इसराइल टकरा सकता, जो इसराइल से मुल्क टकरा सकता है, जिसमें ताकत है कि वो इसराइल को शिकस्त फास्त दे सके, उसको रोकने की कोशिश की जा रही है और वो टारगेट बनाया गया। मैं तो कहता हूँ कि शुरू से अभी ये एटॉमिक एनर्जी का मामला तो अभी 21वीं सदी में शुरू हुआ है ना, आप तो कब से भुगत रहे हैं, 1979 से। क्या उस वक्त कौन सा एटम बम का ऐलान हुआ था, उस वक्त क्या हुआ था, क्या था, क्यों ईरान के ऊपर पाबंदियां लगी थी, क्या ईरान पर पाबंदियां आज से लग गई हैं, कब से चल रहा है ये सिलसिला? तो ये कोई मसला इसका है ही नहीं, ये तो एक तमाशा ये लोग करते हैं कि एक ग्रुप बना दिया, वो जाएगा वहां रहेगा। लेकिन इसका खुशगवार पहलू यह है, जो बहुत ही काबिले सताइश है, अल्लाह का करम है जिसे आप कहिए, कि ये कॉन्फ्रेंस बगदाद में हो रही है, और एक बगदाद में एक जिंदगी के जो आसार पैदा हो रहे हैं, और जो अमरीकनों ने वहां कुछ तो खून किया था उस पर कुछ कुछ खेतियां लहलाती हुई सी नजर आने लगी हैं, कि इस तरीके की बैनुल अक्वामी एक कॉन्फ्रेंस भी वहां हो सकती है, इससे बहुत खुशी हुई है। और ये देख करके वो मुल्क जिसने ईरान को 10 साल तक 8 साल तक मुसलसल जंग में मुसल्लत रखी, जिसके ऊपर जंग, उसी में आज अमन के मुजाकरात हो रहे हैं और वहीं पर अमन की बातें हो रही हैं, ये बड़ी एक खुशाइन बात है। और यकीनन इसमें आज का दिन जो मुबारक दिन है, इमाम मोहम्मद बाकर अलैहिस्सलाम की विलादत का दिन, इसका भी एक फायदा हमको पहुंच रहा है और इस मुबारक दिन का फायदा उठाने के बात है। लेकिन क्योंकि ईरानियों का मौकिफ में कोई खराबी नहीं है, कोई गलती नहीं है, ईरानी हमेशा से अपनी बात पर अड़े हुए हैं, हमेशा से बात दुनिया के सामने वही कह रहे हैं कि वो एटमी हथियार नहीं बना रहे हैं। लेकिन जो लोग इल्जाम लगाने वाले हैं वो इतने मक्कार और चालाक हैं कि आप लाख कहते रहिए, लेकिन चूंकि मीडिया सारा उनके पास है, रिपोर्टिंग वही होगी जो वो चाहेंगे, रिपोर्टिंग सारी दुनिया में वही पहुंचेगी जो अमेरिका और इसराइल की ख्वाहिश होगी। तो आप लाख अम की बातें कीजिए, उनको जो कहना है आप लाख अपना प्रोग्राम उनके सामने रखते जाइए, लेकिन अल्टीमेटली जो आएगा दुनिया के सामने नजर, वही नजर आएगा कि जैसे ईरान खाती है, ईरान की खता है। ये पूरा तरीका या एक सिर्फ यही नहीं, मुसलमानों के पूरे मामले में अब यह हो गया है, पहले तो सिर्फ ईरान टारगेट था, अब तो पूरे मुसलमान टारगेट है, कि जो भी बात होती है वो मुसलमानों के खिलाफ होती है
जी।
और इसीलिए शायद दुनिया भर में आज अमरीका के खिलाफ इस कदर नफरत है, वो नफरत जो मैंने 1980 में ईरान में देखी थी अमरीका के खिलाफ, और उस वक्त मैं हैरतजदा था कि ये अमेरिकनों से इतनी नफरत क्यों करते हैं। आज मैं देखता हूं कि हिंदुस्तान के मुसलमान अमेरिका से उतनी ही नफरत करते हैं जितना तेहरान में बैठा एक मुसलमान कर रहा है। तो ये जो तब्दीली आई है गुज़श्ता 33-34 बरस में, वो अजीब तब्दीली है, और अल्लाह का करम है कि एक दुश्मन पूरी तरीके से बेनकाब हो चुका है और सारी दुनिया के मुसलमानों ने पहचान लिया है कि हमारा दुश्मन कौन है। आज मुझे लगता है कि जितने झंडे अमरीका के जलाए जाते हैं दुनिया में, उतने किसी मुल्क के झंडे नहीं जलाए जाते रोजाना, पाकिस्तान में, हिंदुस्तान में, ईरान में, जगह जगह अफगानिस्तान में, जिस कदर उस परचम को जलाया जाता है वो कहीं दुनिया में नहीं होता। और ये एक अल्लाह का एहसान है कि सारे मुसलमानों ने पहचान लिया कि हमारा दुश्मन कौन है।
बहुत शुक्रिया आपका शहबाज साहब, यकीनन बड़े अच्छे नुक्ते की तरफ इशारा किया शमशेर साहब ने कि ये खुद इराकी कौम के लिए भी एक बहुत बड़ी कामयाबी है। चुनांचे तमाम जो इराकी सियासी जमातें, उन्होंने अपने बयान में कहा कि आज का दिन हमारे लिए बहुत ही अजीम तारीखी और फतह मंदी का दिन है कि एक ऐसी बड़ी कॉन्फ्रेंस हमारे यहाँ हो रही है और मगरबी ममालिक हमारे यहाँ अभी अरब लीग का इजलास हुआ,
बल्कि होशियार जिम्मेदारी तो कह चुके हैं कि इसके बाद के मुज़ाकरात जो बगदाद में किए जाएं।
तो जाहिर है, और ये इस दौर के मुज़ाकरात का मेज़बान ईरान है, तो जाहिर है कि इसका क्रेडिट ईरान पे भी जाता है,
है
कि ईरान ने बगदाद पर, इराक की सिक्योरिटी पर, वहाँ की हुकूमत पर एतमाद किया। तो क्या कहना चाहेंगे ईरान की इस मौके पर कि ईरान ने बगदाद का इंतखाब किया?
देखिए साहब, अगर आप तारीख का जायजा लें तो ईरान के और इराक के जो है ताल्लुकात जो है बहुत ही महकम मस्तहकम थे, बल्कि दोस्ताना, बल्कि ये कहिए कि अब आपस में सरहदी नहीं थे। अगर आप इस्लाम के पहले भी चले जाएं और इस्लाम के बाद भी आएँ तो जो है तकरीबन यह है ईरान और इराक जो है तकरीबन मिले हुए थे। जब से बाबिल का सुकूत हुआ और वहाँ पर जो है हाका मंशी सल्तनत कायम हुई कुरुश कबीर के ज़माने में, उसके बाद इस्कंदर मखदूनी के हमले तक जो है ईरान और इराक तकरीबन एक ही थे। फिर उसके बाद 70-80 साल के बाद में दोबारा जो नई सल्तनत जब आई अशकानियान की, तो वहाँ पर पायतख्त ईरान का वहीं कायम हुआ जो बगदाद के निज़ मदायन है, वो ईरान का कबल इस्लाम पायतख्त था, न सिर्फ जो है चंद साल के लिए बल्कि तकरीबन 600 साल के लिए, बल्कि उससे भी ज़्यादा सासानी हुकूमत के खात्मे तक, जब तक मुसलमान वारद नहीं हुए ईरान का पायतख्त वहीं था। अच्छा, फिर खिलाफत अब्बासिया के जो वजूद में ईरानियों का हिस्सा था, वज़रा वगैरह सब ईरानी वगैरह थे, बरमक्की ख़ानदान हो या दूसरे वगैरह हो। उसके बाद में जब सल्तनतें जो वजूद में आई, आले बोया हालांकि ईरानी थे और लेकिन उनका पायतख्त जो है बगदाद था। उसके बाद सलजुखों की हुकूमत आई, हुकूमत सलजुखों की हुकूमत में ईरान में नैशापुर में उनका पायतख्त था, लेकिन बगदाद इराक और रास उन्हीं का हिस्सा था, उसकी इल्खानी हुकूमत थी, उसके बाद में सफवियों का दौर आया। वहाँ तारीख में आप जाएँ, आपके दोनों अवाम में, दोनों मिलतों में किसी किस्म का फ़र्क नहीं है, बल्कि दोस्ताना रफीखाना ताल्लुक थे। इसी ताल्लुक को ख़राब करने के लिए अमरीका सद्दाम जैसे एक बेहुदे इंसान के जरिए से जंग जो है नाफिज किया, जंग तहमील किया, और उनका मसला ये था कि ईरान इराक में तफरत हो जाए। लेकिन आप देखिए, ये मसनवी جنگ تھی، یہ مصنوعی نفرت تھی، یہ جو ہے کچھ ایسے عناصر تھے، صدام کے پاس عراق کی سرزمین سے تعلق ہی نہیں تھا، باہر کے جو ہے کرائے کے ٹٹو تھے اس کے پاس، اور کچھ ایسے افکار تھے اس کے پاس جو پلید افکار، ان سے جو ہے وہ چاہتا تھا کہ جو ہے متنفر ہو جائیں، دو عوام ایک دوسرے کے دشمن ہو جائیں، لیکن جب بھی صدام جب ختم ہو گیا، پھر دیکھیے آپ وہی رفیقانہ، وہی دوستانہ، وہی جو ہے مخلصانہ تعلقات جو ہے آپس میں قائم ہو چکے، حتیٰ کہ جو آج جو ہے عراق کے جو سربراہان مملکت ہیں وہ ایران انہیں کی تائید، دیکھیں آپ صدام کے دور میں جو عراق کے عوام پر ظلم ہو رہا تھا تو یہ لوگ جو ہے ایران میں پناہ لیے تھے، ایران کی تائید تھی ان کو، اور پھر وہ لوگ جو ہے واپس گئے، واپس جانے کے بعد انتخابات جو ہے عراقی عوام کی تائید سے جو ہے منتخب ہوئے، ہونے کے بعد میں جو ہے پھر دوبارہ تعلقات خوشگوار ہو جائے، آج دیکھیں ایران جو ہے عراق کا لیڈنگ ٹریڈ پارٹنر ہے، ایران سے جو زیادہ جو مواد غذائی ہیں، ہر قسم کے جو چیزیں ہیں ایران سے سپلائی ہوتے ہیں، ورنہ امریکہ جو ہے صدام کے جہاں پہلے صدام تباہ کیا تھا عراق کو، اور صدام کے ہٹنے کے بعد میں تقریباً 7-8 سال تک امریکہ عراق کو تباہ کر دیا، اور حتیٰ کہ عراق میں جو ہے حتیٰ کہ جو انفراسٹرکچر تھا عراق کا وہ خود جو ہے تباہ ہو گیا، ایران کے ذریعے سے تیل سپلائی ہوتا ہے، ایران کے ذریعے سے گیس سپلائی ہوتی ہے، ایران کے ذریعے سے الیکٹریسٹی ہے، بجلی ہے، اور حتیٰ کہ جو ہے پانی وغیرہ ہے سو ایران کی طرف سے فراہم ہوتا ہے، تو اس بات کی دلیل ہے کہ آپس میں تعلقات اتنے محکم ہیں، اعتماد اتنا زیادہ ہے دونوں کے اوپر کہ وہ چاہتے ہیں کہ جو ہے آپس میں جو ہے شانہ بشانہ آگے بڑھیں، اور دیکھیے امریکہ 7-8 سال وہاں رہنے کے باوجود بھی منفور ترین جو ہے ملک، منفور ترین جو ہے ملت عراق میں کے پاس امریکہ ہے، اب کسی بھی عراقی سے پوچھ لیے، جیسا کہ شمسی صاحب نے اشارہ کیا کہ عراق کا جھنڈا جو ہے امریکہ کا جھنڈا، معافی معذرت چاہتا ہوں، امریکہ کا جھنڈا جو ہے ہر جگہ جلایا جاتا ہے، اب بتائیے وہ امریکہ کا جھنڈا عراق جو اپنے امریکہ میں لبریٹر بن کے آیا تھا، یعنی ان کو آزادی دلانے کے بہانے سے آیا تھا، حالانکہ صدام انیس اسی کا آدمی تھا، اور وہ امریکہ کا جھنڈا جو ہے آج عراق میں باقاعدہ جلایا جاتا ہے، اور اس بات کی دلیل ہے کہ ایران کو عراق پہ اعتماد ہے اور عراقیوں کو ایران پہ اعتماد ہے، اور اگر جو ہے شانہ بشانہ آپس میں اتحاد کر کے اگر آگے بڑھیں تو ہر قسم کا جو ہے لوگ مقابلہ کر سکتے ہیں، اب آپ شام کا مسئلہ دیکھ لیجیے، آپ شام کے مسئلے میں یا بحرین کے مسئلے دونوں ایران و عراق کا ایک ہی موقف ہے، حتیٰ کہ جو ہے دوسرے مسائل وغیرہ کے بارے میں تو انشاءاللہ یہ توقع ہے کہ آپس کے اختلافات دور ہوں گے، اور انشاءاللہ جو ہے اگر متحد اتحاد اگر قائم ہو جائے آپس میں، نہ صرف ایران و عراق بلکہ آپس کے جتنے ممالک ہیں، تو پھر امریکہ کے یہاں رہنے کا کوئی بہانہ ہی نہیں ہو سکتا، امریکہ کو جو ہے جانا ہی پڑے گا یہاں سے۔
جی شہباز صاحب، وقت میرے پاس کم ہے، میں ایک سوال اندرابی صاحب سے کروں گا اور آخری سوال شکیل شمسی صاحب سے کروں گا، اگر وقت بچا تو پھر آپ کی خدمت میں حاضر ہوں گا۔ ڈاکٹر اندرابی صاحب، آپ دیکھیں کہ سن 2003 سے جب سے مغرب نے امریکہ کی زیر سرکردگی ایران کے ایٹمی پروگرام کا مسئلہ اٹھایا، ایران نے ہر مقام پر بڑھ چڑھ کر تعاون کیا، یہاں تک کہ رضاکارانہ طور پر یورینیم کی افزودگی روک لی، اضافی پروٹوکول پر جو ایڈیشنل پروٹوکول اس پر سائن بھی کر دیے، اس کے علاوہ آپ دیکھیں کہ جنیوا میں مذاکرات ہوئے، استنبول میں مذاکرات ہوئے، پھر 14 اپریل کو استنبول میں مذاکرات ہوئے، ہر طرح سے پورا دروازہ اپنی ایٹمی تنصیبات کا انسپیکٹروں کے لیے کھول دیا، مگر اس کے باوجود ایران کے خلاف ہر مرحلے پر پابندیاں لگتی گئیں، تیز تر ہوتی گئیں، اور ابھی کل کی بات ہے کہ امریکی سینٹ نے ایک بار پھر ایران کے خلاف اقتصادی پابندیاں تیز اور شدید کر دی ہیں، لیکن اب ایران کے عوام اور حکام کا کہنا ہے کہ ہمیں جو کچھ کرنا تھا اعتماد سازی کے لیے ہم نے کر لیا، اب تمہیں ایرانی عوام کا اعتماد بحال کرنا ہوگا، تبھی بات آگے بڑھ سکے گی، تو آپ کیا سمجھتے ہیں کہ کیا امریکہ اور یورپ اس سمت میں کوئی قدم اٹھائیں گے کہ ایرانی عوام کا اعتماد وہ بحال کر سکیں؟
جی میں سمجھتا ہوں کہ یہ جو ابھی مذاکرات ہو رہے ہیں بغداد میں، تو ان یعنی دیکھیں نا، یہ ایران کی ڈپلومیٹک اور ان کے تدبر کا یہ ایک یہ ان کا تدبر ہے کہ وہ بھی سمجھتے ہیں کہ اینڈ گیم کیا ہے، اصل مسئلہ کیا ہے، یعنی میں نے جو آپ سے کہا کہ اصل مسئلہ یہ ہے کہ ایران کے وجود کو ہی وہ تسلیم نہیں کرتے، اسلامی ایران کے وجود کو وہ خود بھی سمجھتے ہیں، لیکن وہ جیسے یہ نہ سمجھتے ہوئے وہ ہر بات کو تسلیم کرتے ہیں کہ ٹھیک ہے آئیے معائنہ کیجئے، ہم وہاں جائیں گے، ٹھیک ہے جائیے۔ تو ایران نے جس طرح یہ پالیسی اپنائی ہے، اس سے ہوا یہ ہے کہ میں ابھی انڈیا کے ایک ٹیلی ویژن ٹاک شو میں دیکھ رہا تھا، تو ایک ذمہ دار سیاسی مبصر کی یہ بات تھی، وہ یہ کہہ رہا تھا کہ کیا، یعنی بات یہ ہو رہی تھی کہ شاید انڈیا اپنا جو تیل وہ لیتا ہے ایران سے اس میں کمی لائے، تو وہ یہ کہہ رہا تھا کہ آخر ہم کیوں امریکہ کی سٹوری پر بھروسہ کریں، ایران نیوکلیئر بام بنا رہا ہے، یہ امریکہ کی سٹوری ہے، या ये हकीकत है या अमेरिका की स्टोरी है? हम अमेरिका की स्टोरी पर क्यों भरोसा करें और अपने अपने अपनी पॉलिसी को उस पर असरअंदाज होने दें? तो ईरान के इस अमल से कि वो हर चीज पर हाँ कहता रहा और उनको डिसआर्म करता रहा, ये एक बड़ी कामयाबी है जिसने बात को अब यहां तक लाया है कि बगदाद में इस वक्त मुज़ाकरात हुए। तो मेरी ये गुजारिश है कि अभी मैं मुझे मालूम नहीं कि इन मुज़ाकरात से क्या निकलेगा, लेकिन मेरा अंदाजा है कि डेफिनेटली कुछ निकलेगा। यानी कम से कम ये दो चीजें मैं समझता हूँ शायद निकलेंगी। एक तो ये कि इंश्योरेंस पर जो पाबंदी लग गई थी वो शायद उठ जाएगी। अगर इंश्योरेंस से पाबंदी उठती है तो फिर जापान और चीन और इंडिया को भी जो एक खदशा लाहक हुआ था कि वो ईरान से अगर तेल लाएं तो शिप्स को इंश्योरेंस नहीं मिल रहा है, तो अगर वो इंश्योरेंस का मसला कुछ हल हुआ तो उससे वो चीज़ भी हल हो जाएगी कि वो जो अपना कोटा कम करने वाले हैं तो वो कोटा शायद वो फिर कम नहीं कर पाएंगे। और फिर दूसरी बात जो शायद तय होगी वो सेंट्रल बैंक के ताल्लुक से जितनी जितनी पाबंदियां लगाई गई हैं उनमें भी ज़रा कमी लाई जाएगी। और ये इस वजह लाई जाएगी कि ईरान अगर इस बात पर उनको रजामंदी ईरान अपनी रजामंदी दिखाता है कि वो बस 5% तक एनरिचमेंट को महदूद करेगा। ईरान एनरिचमेंट से दस्तबरदार नहीं होगा, ये एक असूली मौकफ है।
बहुत शुक्रिया अंदाजी साहब, बहुत नाजिश
की डिग्री को उन्होंने पहले भी कहा है कि
डॉक्टर साहब बहुत शुक्रिया, वक्त हमारा खत्म हो चुका है,
वो नेगोशिएबल है,
हम आपसे माजरत चाहते हैं, बहुत शुक्रिया।
तो लिहाजा मैं समझता हूँ,
बहुत शुक्रिया आपका शकील शमसी साहब, 1.5 मिनट का वक्त बचा है। ईरान को जो कुछ करना था उसने 2003 से लेकर अब तक किया, अब बारी यूरोप और अमेरिका की है, क्या करेंगे वो और कहाँ तक वो ईरान के मुतालबात को तस्लीम करेंगे?
जी के बात, बस मैं एक बात ये कहूँगा कि हमको उनसे वफा की है उम्मीद, जो नहीं जानते वफा क्या है। तो ऐसे लोगों से कोई सवाल नहीं उठता कि आप उनसे ही तवक्को करेंगे कि उनका एटीट्यूड बदल जाएगा या वो रातों रात अपना बदल देंगे, अपने आप को पूरे अपने ख्यालात को बदल देंगे, ऐसा होगा नहीं, कुछ भी नहीं है। जो हालात हैं, क्योंकि मैं बहुत बार कह चुका हूं और अभी भी यही बात, आखिर में भी यही बात कहना चाहूंगा कि ये यूरेनियम इनरिचमेंट का कोई मामला है नहीं, सारी दुनिया जानती है और अमरीकन तो बखूबी जानते हैं, उनके पास एक एक पल की खबर रहती है, हर चीज की खबर है, हजारों जासूस उनके घूम रहे हैं जो लोग ईरान के साइंसदानों को मरवा सकते हैं चुन चुन के। क्या उनको मालूम नहीं कि ईरान वाकई बना रहा हथियार के नहीं बना रहा? वो लोग सिर्फ इस्लाम दुश्मनी पर आमादा है और जो इस्लाम का नाम लेगा उस पर हमला होगा, चाहे आप इनरिचमेंट कीजिए हो चाहे ना कीजिए।
बहुत बहुत शुक्रिया शकील शमसी साहब, अंदराबी साहब आपके भी हम शुक्रगुजार हैं, अली शहबाज साहब माजरत के वक्त हमारा बिल्कुल खत्म हो चुका। नाजिन आपने हमारे मौजूद मेहमानों की गुफ्तगू सुनी और जो बात सामने आई आज की गुफ्तगू का जो नतीजा और निचोड़ है वो ये कि आलमी बरादरी और हत्ता बाराक ओबामा जैसा अमरीकी सदर भी इस बात को तस्लीम करता है कि ईरान को पुरान एटमी टेक्नोलॉजी हासिल करने और रखने का हक है, तो फिर क्यों नहीं दिया जा रहा है? इसलिए नहीं दिया जा रहा है कि ईरान एक खालिसतन इस्लामी मुल्क है जो सही मानों में इस्लाम और कुरान की तालीमात पर अमल कर रहा है, और जाहिर है कि एक ऐसा मुल्क जो सही मानों में इस्लाम और कुरान की तालीमात पर अमल कर रहा है वो कभी भी तागुती ताकतों के ताबे फरमान नहीं रहेगा, और यही बात अमेरिका और उसके हवारियों को काबिल कबूल नहीं। लेकिन क्या किया जाए कि ईरान अपने हक़ से सरे मुँह भी पीछे हटने को तैयार नहीं। ईरान ने जो कुछ अब तक किया वो किया, लेकिन अब ईरान और ईरान के अवाम और हुक्काम का यही कहना है कि हम तो अपने हक़ से सरे मुँह भी पीछे नहीं हटेंगे, अब बारी तुम्हारी है। तो बहरहाल बगदाद मुज़ाकरात का इंतज़ार कीजिए जो आज शुरू हुए हैं और कल भी जारी रहेंगे। इंशाल्लाह कल भी इसी मौजू पर हम अपना प्रोग्राम लेकर आपकी खिदमत में फिर हाजिर होंगे। उस वक्त तक के लिए मुझे अली बासिजी और दीगर साथियों मेहमानों को इजाज़त दीजिए।